Barnabik. Phone number again is 416-515-2019. इसके साथ साथ बात कर चलूँ डेंटिस्ट्री और मिसागा की. डेंटिस्ट्री और मिसागा फैमिली कॉस्मेटिक ब्रेसेस इम्प्लांट डेंटिस्ट्री. न्यू एंड एमरजेंसी पेशेंट्स आर ऑलवेज वेलकम, कहती हैं डॉक्टर नाजिया रहमान. कॉम्प्रिहेंसिव डेंटल केयर मॉर्निंग इवनिंग सेम डे एमरजेंसी अपॉइंटमेंट्स मिल सकते हैं यहाँ पर. डायरेक्ट बिलिंग टू इंश्योरेंस एंड ईजी पेमेंट ऑप्शंस. दो लोकेशन से आपको सर्व करती हैं, ब्रैम्पटन में साहब 150 येलो एवंस बुलेवार्ड पर, और दूसरी लोकेशन जो है इनकी 65 मॉन्टपेलियर स्ट्रीट इन ब्रैम्पटन अगेन. फ़ोन नंबर नोट कर लें डेंटिस्ट डॉक्टर नाजिया रहमान का 9058721100 इनका फ़ोन नंबर है. और किसकी बात करूं, और भी कुछ थोड़े से बातचीत है आपसे करने की, तो मैं पहले करता चलूं तो ज़्यादा बेहतर है आपसे. सब कंप्लीट होम फर्नीचर एंड अप्लायंसेस, कंप्लीट होम फर्नीचर एंड अप्लायंसेस नाम से जाहिर है. ब्रांड न्यू फर्नीचर और ब्रांड न्यू अप्लायंसेस यहाँ मिलते हैं आपको. बेडरूम, ड्राइंग रूम, डाइनिंग रूम, कहीं का भी फर्नीचर चाहिए हो या ब्रांड न्यू आपने सब अप्लायंसेस चाहिए हो, तो आप पहुंच जाइए कंप्लीट होम फर्नीचर एंड अप्लायंसेस पे. कहाँ जाना है आपने, 547 स्टील्स एवेन्यू, स्टील्स एंड कैनेडी का मेजर इंटरसेक्शन, ब्रैम्पटन का इलाका. और फ़ोन नंबर भी नोट कर लें इनका 9052444663. कंप्लीट होम फर्नीचर एंड अप्लायंसेस 9052444663 इनका फ़ोन नंबर है. मास्टर बिरयानी एंड ग्रिल, ट्रेडिशनल मिडल ईस्टर्न कुजीन, कराची की बेहतरीन फूड स्ट्रीट का मज़ा जो अब मिसागा में न्यू इन सेंटर के फूड कोर्ट में है. चाहे दिल कर रहा हो आपका मिडल ईस्टर्न खानों का या मास्टर बिरयानी की बिरयानी खानी हो आपने, तो इसके अलावा बीफ पाया, बारबेक्यू ग्रिल, बोनलेस चिकन, सरसों का साग या वीकेंड पर स्पेशल हलवा पूरी का नाश्ता. आपको जाना है 2580 शेपर्ड एवेन्यू, ये डंडास एंड हियर ओंटारियो के कॉर्नर पर है. मास्टर बिरयानी ग्रिल 9052760666 इनका फ़ोन नंबर है. 9052760666 इनका फ़ोन नंबर है. मेडिकल क्लिनिक, डिक्सी मेडिकल क्लिनिक की बात कर चलूँ. एक्सेप्टिंग न्यू पेशेंट्स, फीमेल फैमिली डॉक्टर यहाँ मौजूद हैं. पंजाबी, हिंदी, उर्दू का स्टाफ भी मौजूद है यहाँ पर. अगर आपने फ्लू शॉट्स एंड ट्रैवल वैक्सीन्स करवानी हो उसके लिए भी आप जा सकते हैं. ऑन साइट फार्मेसी है मॉल्टन, ब्रैम्पटन, मिसाका या करीबी इलाकों में. मुफ्त आपके घर पे सब आपकी मेडिसिन पहुंच सकती है. वॉक इन क्लिनिक, कायरोप्रैक्टर भी यहाँ मौजूद है. हमारी और आपकी डॉक्टर हुमा नवीद यहाँ पर होती हैं. 1332 खालसा ड्राइव मिसागा में डिक्सी एंड डेरी के इंटरसेक्शन पे आपको मिलेंगी डिक्सी मेडिकल क्लिनिक. फ़ोन नंबर नोट कर लें डॉक्टर हुमा नवीद का 9056967070 9056967070. डॉक्टर हुमा नवीद का फ़ोन.
हमारी कोशिश होगी कि हम डॉक्टर हुमा नवीद से आपकी बातचीत भी करवा दें, और यहाँ से मैं आपको लेके जाना चाहती हूँ, बल्कि भी हमारे साथ शामिल होंगे जनाब खबर नईम हाशमी साहब. कहते हैं कि चाइना को भारत के अंदरूनी मामलात में मुदाखलत का हक नहीं है. भारत की वजारत खारजा ने कहा है कि किसी भी मुल्क को यह हक हासिल नहीं कि भारत के दाखिली मामलात पर बयान दे या दखल अंदाजी करे. नई दिल्ली से बयान में भारतीय वजारत खजाना के तर्जमान रोवेश कुमार ने कहा है कि भारत ने चीनी सदर की पाकिस्तानी सदर से मुलाकात के बाद आने वाले बयान को देखा जिसमें चीनी सदर ने कश्मीर के मामले पर बात की. तर्जुमान ने कहा कि चीन को बखूबी इल्म है कि जम्मू और कश्मीर के मामले पर भारत का मौकफ क्या है, कि जो कि भारत का अटूट अंग है. चीन के मुकामी मीडिया के मुताबिक चीनी सदर ने वज़ीर आज़म से कहा कि चीन कश्मीर पर पाकिस्तान के मौकफ की हिमायत करता है, उम्मीद करता है कि फरीकान तनाज़ा कश्मीर को बातचीत के जरिए हल करेंगे. भारतीय वजारत खजाना खारजा का बयान ऐसे मौके पर सामने आया जब चीनी सदर 11 अक्टूबर से दो रोज़ा दौरा भारत का आगाज़ करेंगे, जिसके दौरान वो मेहमान मुल्क के वज़ीर आज़म से भी मुलाकात करेंगे. पाकिस्तान के प्राइम मिनिस्टर इमरान खान के द्वारा चीन से मुतल्लिक पाकिस्तान के दफ्तर खारजा ने कहा है कि चाइना के सदर और वज़ीर आज़म इमरान खान की मुलाकात के दौरान बाहमी ताल्लुकात, तनाज़ा कश्मीर, अफगानिस्तान की सूरत हाल पर बातचीत हुई. और यकीनन चाइना ने यकीन दिलाया कि इलाकाई सूरत हाल में तब्दीलियों के बावजूद पाकिस्तान और चीन की दोस्ती टूटने वाली नहीं और पहाड़ों की मानिंद मजबूत है. बस आप ये इंसानों के अल्फाज हैं पहाड़ों के लिए, अगर जलजला आना चाहे तो वो तो پہاڑوں کو بھی ریزہ ریزہ کر کے رکھ دیتا ہے. ایک اور خبر کہ بھارت کی جوہری معاملات میں لائے جانے والی خطرناک تبدیلیوں سے ہم باخبر ہیں. پاکستان کے جنرل زبیر محمود حیات کا ایک بیان. انہوں نے کہا کہ بھارت کی جوہری تبدیلیوں میں فورسز کی تعیناتی، بیلسٹک میزائل، ڈیفنس کی تیاری اور ان کی تنصیب، اینٹی سیٹلائٹ ٹیسٹ شامل ہیں. یہ چیئرمین جوائنٹ آف چیف آف اسٹاف کمیٹی کا بیان. نوشہرہ میں انہوں نے کہا ہے کہ بھارت کی جوہری معاملات میں لائی جانے والی خطرناک تبدیلیوں سے ہم باخبر ہیں. ایک ذمہ دار جوہری ملک ہے اور ہمارے علم میں ہے کہ بھارت جوہری معاملات میں خطرناک تبدیلیاں لا رہا ہے. رسال پور پی اے ایف اکیڈمی اصغر خان میں پاسنگ آؤٹ پریڈ کی تقریب سے خطاب کرتے ہوئے انہوں نے بھارت کو خبردار کیا کہ پاکستان کے پاس جواب دینے کے لیے با اعتماد حکمت عملی بھی ہے. جنرل زبیر محمود حیات نے پاس آؤٹ ہونے والے کیڈیٹس ان کے والدین کو مبارکباد پیش کی اور دو ٹوک انداز میں کہا کہ آر ایس ایس کی علم بردار جو آر ایس ایس نہ صرف بھارت میں اقلیتوں کے لیے مشکل کی بلکہ اس کے بڑھتے ہوئے جارحانہ عزائم پاکستان اور پورے خطے کے لیے خطرہ بن کے رہ گئے. ترجمان پاک فضائیہ کے مطابق چیئرمین چیف آف اسٹاف کمیٹی جنرل زبیر محمود حیات رسال پور پہنچے تو ایئر مارشل مجاہد انور نے مہمان خصوصی کا استقبال کیا. یہ تو تھی پاکستان سے ایک صورتحال. لندن کی طرف آپ کو لے کے جانا چاہتی ہوں اور مجھے اشارہ ہوا ہے کہ ٹاپ آف دا آور کا بھی وقت ہے. صاحب میں ایک اناؤنسمنٹ کر رہی ہوں. بہت شکریہ ان تمام لوگوں کا، انفارچونیٹلی بے شمار کالز میں ریسیو نہیں کر سکی. میں صرف بہت سے لوگوں نے اپنا ای میل ایڈریس مجھے بھیجا بھی ہے. ایک ڈیل میں آپ کے ساتھ ہے، یہ بومن ویل میں گھر ہیں. اب جو سوال ہے میں وہ بھی ایڈریس کرتی چلوں. بالکل صاحب، یہ گھر بنے ہوئے ہیں، آپ ان گھروں کے اندر جا کے دروازہ کھول کے، وہ میرے ایک بھائی ہیں بلکہ ان کو میں بتا رہی تھی، کہتے ہیں ان گھروں میں کبھی کوئی رہا؟ میں نے کہا جی زیرو میٹر گھر ہیں، نو بڈی نیور لیوڈ ان دیز ہومز، دیز آر ایبسولیوٹ برانڈ نیو ہومز. آپ کو یاد ہوگا کہ برمپٹن میں بھی اس طرح کے گھر آئے تھے، کیونکہ اسٹریس ٹیسٹ ہونے کے باعث بے شمار لوگ گھروں کو کلوز نہیں کر پائے تھے. آپ کو بتائیے اسٹریس ٹیسٹ کتنا مشکل تھا. اب بلڈر نے ان گھروں کے اوپر، ظاہر ہے لوگوں نے جو دیا تھا، جو بھی ہوا، دیٹ از بلڈر اینڈ بٹوین دوز پیپل. ناؤ دیز ہاؤسز آر اویلیبل، دیز آر مکمل ہوئے ہوئے گھر ہیں، بنے ہوئے گھر ہیں، دیز آر ڈیٹیچ ہوم. ان گھروں میں ڈبل گراج ہے، ان کی کلوزنگ، کیونکہ یہ گھر تیار ہیں. اب جیسے کسی نے کہا کہ جی میں چھ مہینے کے بعد، بھائی میرے چھ مہینے نہیں، جو بلڈر نے کہہ دیا کہہ دیا. اٹس 30 ڈیز اور 90 ڈیز ڈپینڈنگ اپان گھر میں کتنا کام ہونے والا ہے. اس کی جو کلوزنگ ڈیٹ ہے دیٹ از ود ان 30-90 ڈیز کے اندر اندر ہے. وہ بھی ڈپینڈ کرتا ہے کون سا گھر ہوگا جس کی 90 ڈیز میں ہوگی، کون سا گھر ہے جو مکمل تیار ہے، ان کی کلوزنگ 30 ڈیز میں ہوگی. تو 30-90 ڈیز میں ان کی کلوزنگ ہے. ان کی گھروں کی قیمت 749 سے شروع ہو کے 8.5 لاکھ. دیز آر بگ ہاؤس،
10% ڈاؤن دینا ہے.
دیز آر بگ ہاؤسز، ڈیٹیچ گھر ہیں. یہ 401 اور 407 کے درمیان میں ہے. یہ بومن ویل میں ہے. بومن ویل اوشوا کے بعد کرٹس آتا ہے، کرٹس کے بعد بومن ویل آتا ہے. شاید اس سیٹرڈے یا سنڈے کو ہم اوپن ہاؤس کر لیں تو آپ آ کے ان گھروں کے اندر جا کے دیکھ سکتے ہیں. ہم سارے گھروں کو نہیں، جو ایک گھر ہمارے پاس ہوگا، باقی گھروں کو جو ہم دکھا سکے دکھائیں گے. یعنی یو کین گو ان سائڈ ہوم، یو کین سی واٹ پلان یو نیڈ. 4 بیڈ روم کے گھر بھی ہیں، ڈیٹیچ ہیں، ڈبل گراج ہے. ان میں 9 فٹ کی سیلنگ ہے. اس میں تمام اپلائنسز ڈلے ہوئے ہیں، اسٹین لیس اسٹیل کے اپلائنسز ہیں. ان میں تمام گرینائٹ کاؤنٹر اپ گریڈیڈ ہیں، گرینائٹ کے کاؤنٹر ٹاپس ہیں. اس میں آئی سیڈ 401-407 کے درمیان، اوپر آئیں گے تو 5 منٹ 407، نیچے جائیں گے تو 5 منٹ 401. اس ایریے میں بومن ویل میں 9 اسکول ہیں بچوں کے اور 2 ہسپتال یہاں پر موجود ہیں. بہت خوبصورت لوکیلٹی ہے. جو لوگ اوشوا میں رہتے ہیں، اٹس اے گڈ ایریا، یو مسٹ لک ایٹ اٹ. ان کی کلوزنگ 30-90 دن میں ہے. 749 سے لے کے 8.5 لاکھ تک ان کی قیمتیں ہیں. اب ڈیل کیا ہے؟ یہ گھر میں ڈبل گراج ہے، مکمل برک کے بنے ہوئے گھر ہیں، اس میں کوئی الومینیم سائڈنگ نہیں ہے. جب آپ نے اس گھر کو لینا ہے تو آپ نے 10% ڈاؤن پے کرنا ہے. بلڈر آپ کو 2 سال کی چھوٹ دے رہا ہے، یعنی فرسٹ جو 6 مہینے، اسکوئر فوٹیج، پہلے 6 مہینے آپ نے جب 2400
2470 से शुरू होके फिर आगे तक
2470 स्क्वायर फुट से लेके 3300 स्क्वायर फुट तक के ये घर है। 2470 फुट चार बेडरूम के लेटेस्ट घर है, हो सकता है अटैच बाथ होंगे। तो 2470 फुट से इनकी स्क्वायर फुटेज स्टार्ट होती है। अब तरीकाकार क्या है, बिल्डर आपको 2 साल के लिए मॉर्गेज फ्री, इंटरेस्ट फ्री मॉर्गेज दे रहा है। कैसे कि जब आपने खरीदना है तो आपने 10% डाउन पे करना है। से आपने 749 का घर लिया तो 10% 749 का बना 75,000। अगले 6 महीने, अच्छा इसकी जो किस्त आपके लिए तय होगी ना वो $2500 तय होगी, 2500। अगले 6 महीने आपने कुछ पैसे नहीं पे करने, इसका मतलब है 2500 जरबे 6 महीने तो कितना बन गया 15,000। ये 15,000 अगर आप अकलमंद होंगे तो आप एक साइड पे कर लेंगे, हर महीने 2500 2500 2500 2500 2500 2500 15,000। 6 महीने के बाद जैसे किस्त तय पा गई 2500, तो फिर आपने अगले 18 महीने $2500 महीना बिल्डर को देना है। अब बिल्डर जो है वो ये जो 2500 महीना डायरेक्ट जो प्राइस है उसके बीच में डालता जाएगा। इसका मकसद ये हुआ कि 2 साल के बाद आपको मॉर्गेज अरेंज करनी है। जब आपने घर लिया था आपने 75,000 डाला था, 18 महीने $2500 महीना दे के आपने बिल्डर को दिया 45,000, ठीक, ये टोटल तकरीबन
1,60,000
75,000 आपने 10% के हिसाब से डाउन पे किया था। अभी 15,000 को निकाल दें, पहले 6 महीने छोड़ के अगले 1.5 साल में आपने 45,000 पे किया, तो ये टोटल आपने जो पे किया 1,20,000 पे किया। आपको याद होगा कुछ दरमियान के 6 महीने जब आपने पैसे नहीं थे पे किए तो मैंने आपसे कहा था वो 2500 आप एक साइड पे करते जाएं, 15,000 आप वो डाल लें, ठीक है। टोटल आपने कितना पे कर दिया 1,35,000। इसका मकसद ये हुआ कि 2 साल के बाद जो घर आपने 749,000 का लिया था उसमें से 1,35,000 पे हो गया।
अमेजिंग,
749 में से 1,35,000 निकल गया तो बाकी रह गया 6,14,000। यानी आपने घर 749 का लिया था, 2 साल आपने इंटरेस्ट फ्री मॉर्गेज को इंजॉय किया और 2 साल के बाद आप उस घर को कितने का खरीद, मॉर्गेज कितने की ले रहे हैं, 6,14,000 की। और ऑटोमेटिकली जब 6,14,000 की पेमेंट मॉर्गेज ले रहे हैं तो आपके घर में एक्विटी कितनी है, 1,35,000 की एक्विटी डेवलप हो गई।
2 साल में जो
1,35,000 की एक्विटी डेवलप हो गई, घर की मॉर्गेज आपने 6-14 की रेंज की है, प्लस 2 साल में उस इलाके की जो कीमतें अप्रिशिएट हुई हैं, दैट इज ऑन टॉप। इट्स अ ब्यूटीफुल डील। मैं अभी कोशिश कर रही थी कि मुझे ओपन हाउस मिल जाए इस वीकेंड के ऊपर, देन आई विल आस्क एवरीबडी Invest your time. Come see the property. You must go. It's Bowmanvale. Mera number 647-898-6245.
जस्टिन ट्रूडो अते लिबरला ने सारे खरीदारों पर मॉर्गेज स्ट्रेस टेस्ट लगा के कार खरीदना बहुत औखा किया है। एंड्रयू शेयर दी कंजरवेटिव सरकार स्ट्रेस टेस्ट हटा के ब्याज दे बोझ नु कट करेगी। 21 अक्टूबर नु कृपा करके अपने कंजरवेटिव उम्मीदवार नु वोट पाओ।
ऑथराइज्ड बाय द ऑफिशियल एजेंट ऑफ द कंजरवेटिव पार्टी ऑफ कनाडा।
Adnan Bashir of Cityscape and Buzzmax.ca present Living Legend Ustad Rohak Fateh Ali Khan live in concert. On Friday, October 18th, 2019 at Roy Thompson Hall, Toronto. For tickets and sponsorships, call 416-989-8555 or visit roythompsonhall.com. Another mega event by Digital Media Limited and Hum Television Network.
ਘਰ ਨਵਾਂ ਹੈ ਜਾਂ ਪੁਰਾਣਾ, ਉਹਦੇ ਵਿੱਚ ਵਧੀਆ ਸ਼ੇਡਸ ਲੱਗੇ ਹੋਣ ਤਾਂ ਹੋਰ ਵੀ ਖੂਬਸੂਰਤ ਹੋ ਜਾਂਦਾ ਹੈ। ਕੈਲੀਫੋਰਨੀਆ ਸ਼ਟਰ, ਬਲਾਈਂਡਸ, ਵਰਟੀਕਲਸ, ਰੋਲਰ ਸ਼ੇਡਸ, ਹਨੀ ਕੈਂਪਸ, ਪਲੀਟਡ ਸ਼ੇਡਸ। ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਕਿਸੇ ਵੀ ਤਰ੍ਹਾਂ ਦੇ ਪਰਦੇ ਲਵਾਉਣਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤਾਂ ਇਹਨਾਂ ਨਾਲ ਸੰਪਰਕ ਕਰੋ। ਪਿਛਲੇ 30 ਸਾਲ ਦਾ ਤਜਰਬਾ, ਖੂਬਸੂਰਤੀ ਵਧਾਉਣ ਦੇ ਨਾਲ ਨਾਲ ਘਰ ਦਾ ਬਿਜਲੀ ਦਾ ਬਿੱਲ ਵੀ ਘੱਟ ਆਵੇਗਾ। ਦ ਬਲਾਈਂਡ ਸ਼ੇਡਸ ਆਊਟਲੈਟ .com ਤੇ ਸੰਪਰਕ ਕਰੋ ਜਾਂ ਫਿਰ 416-803-1043 416-803-1043 द ब्लाइंड शेड्स आउटलेट .com।
जाने जाने, जगे जगे। ना खरीदो फर्नीचर रास्ते से, ना लेना सूट डॉलर मार्ट से, ना पीना बासी कॉफी अच्छा लगता नहीं, ना बनाओ इंटर्न को सीईओ, ना खिलाओ फास्ट फूड क्लाइंट को, ना लगाओ मस्का बॉस को अच्छा लगता नहीं, हमें मिलता है वही जो हम चाहते, यूज ओरिजिनल एचपी टोनर.
Har chinta hogi dur. 100% reliable, environmentally responsible. Always trust the original HP toner.
टीम ताजमहल से मैं टोनी कुरैशी आपके लिए बहुत ही शानदार प्रोजेक्ट्स लेकर आया हूँ, जैसे कि स्क्वायर मॉल मार्केट बिल्कुल सामने एक्सचेंज डिस्ट्रिक्ट फेज 2, दूसरा प्रोजेक्ट मेरे पास बेरी में डिटैच एंड टाउन होम स्टार्टिंग फ्रॉम मिड 450s, और तीसरा प्रोजेक्ट 36 जोरा एट क्वींसवे एंड किपलिंग, $15,000 इन सेविंग्स, फ्री शटल टू किपलिंग सबवे. अपना यूनिट बुक कराने के लिए मुझे आज ही फोन करें 6472921534
Pizza Pros, Pizza and Wings. We have 6 locations in GTA, Mississauga, Brampton, Etobicoke and North York. Come and visit us at our brand new location at 2275 Britannia Road. Dine-in, takeout and delivery service. We cater your all party needs, birthdays, corporate function, family get-together, school orders. We also deliver with Skipto dishes, Uber and DoorDash. Grand opening is special. 2 large pizza and 10 wings for only $25. Please call 905-542-0100. For franchise info, call 416-508-7683. Enjoy our grand opening specials and visit us pizzapros.ca and halalpizza.ca.
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगे आसान. 11 साल से ज्यादा तजुर्बा और एक भरोसामंद नाम. हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें. रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से. नंबर टू कॉल 6479235659, 6479235659. लाइसेंस नंबर 10530.
जस्टिन ट्रूडो अते लिबरला ने सारे खरीदारों पर मॉर्गेज स्ट्रेस टेस्ट लगा के कार खरीदना बहुत औखा किया है. एंड्रयू शेर दी कंजरवेटिव सरकार स्ट्रेस टेस्ट हटा के ब्याज दे बोझ नु कट करेगी. 21 अक्टूबर नु कृपा करके अपने कंजरवेटिव उम्मीदवार नु वोट पाओ.
ऑथराइज्ड बाय द ऑफिशियल एजेंट ऑफ द कंजरवेटिव पार्टी ऑफ कनाडा.
इंश्योर प्रो फाइनेंशियल सर्विस से फजल वतू, जिनका है 27 साल से लाइफ इंश्योरेंस इंडस्ट्री का एक्सपीरियंस. आजकल के दौर में तो कुछ भी फ्री नहीं मिलता, इवन मशवरा भी. सवाल छोटा हो या बड़ा आप कॉल कर लीजिए, मशवरे की कोई फीस नहीं. चाहे लेनी हो लाइफ इंश्योरेंस, क्रिटिकल, डिसेबिलिटी, ट्रेवल और अदर इंश्योरेंस, टैक्स प्लानिंग और रिटायरमेंट प्लानिंग के लिए देर ना करें कि इससे पहले देर हो जाए. फजल वतूद को कॉल कर लीजिए 6472864285.
अस्सलाम वालेकुम, मैं शबाहत अली फ्रॉम मेगा मनी एक्सचेंज. हम तकरीबन 18 साल से मनी ट्रांसफर का काम कर रहे हैं. अगर आपको पाकिस्तान पैसे भेजने हैं या मंगवाने हैं तो हमसे रابطہ कायम करें. हमारा फोन नंबर है 9052794754 और हमारा एड्रेस है 4196 कोथरा रोड, मिसिसागा.
हेयर मैक्स लेकर आए हैं अल्टीमेट हियरिंग सॉल्यूशन विद वर्ल्ड स्मॉलेस्ट एडवांस एंड डिजिटल हियरिंग एड्स, वो भी सबसे कम कीमत में. किसी भी हियरिंग एड की खरीदारी पर बिना किसी फिकर के 3 साल की वारंटी भी हासिल कीजिए. फ्री नो ऑब्लिगेशन हियरिंग टेस्ट के लिए आज ही कॉल कीजिए हेयर मैक्स. सर्व करते हैं जीटीए में 2 लोकेशन से,
जेन एग्लिंटन या फिर दंदास एरनडेल के इंटरसेक्शन पर. 4167928792 हेयर मैक्स 4167928792.
Impressive quality of food and top-notch service. Best Aleem in Toronto. Lazeez Biryani. Yeh hai Mississauga ke Master Biryani and Grill. Inke menu mein hai shamil biryani, haleem, pie, nihari, chicken tikka, kebab and fresh naans. Also special halwa puri served on Saturdays. All reasonably priced at 2580 Shepherd Avenue, Mississauga, Newen Center. Call at 905-276-0666. 905-276-0666.
جی سامع اکرام، ویلکم بیک ٹو ریڈیو ساز و آواز، اور جیسے عارفہ جی کہتی ہیں، دیکھتی آنکھوں کو سنتے کانوں کو، بھائی ہمارا بھی سلام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اور صاحب، جیسے میں نے آپ سے پرامس کیا تھا، چار سے چھ بجے تک ہم آپ کے ساتھ ہوں گے، اور ہمارے ساتھ اس وقت شامل ہیں پاکستان سے ویری رناؤنڈ جرنلسٹ جناب قاوت نعیم ہاشمی صاحب. ہم ویلکم کرتے ہیں قاوت نعیم ہاشمی صاحب کو. قاوت صاحب، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سر کیسے ہیں آپ؟
جی الحمدللہ. وعلیکم السلام، آپ ٹھیک ہیں آپ لوگ؟
جی الحمدللہ. جی فرمائیے.
جی وزیر اعظم، پاکستان جو ہے وہ چین کے دورے سے واپس آ چکے ہیں، اور آج انہوں نے آتے ہی نظر آ رہا ہے کہ جو ہمارے وزیر اعظم عمران خان ہیں، وہ جو ہماری معیشت کی صورت حال ہے اس سے پریشان ہے، اور اسی حوالے سے انہوں نے آج معاشی اپنی ٹیم جو ہے ان کی، اس کے ایک اجلاس کی، اور اس میں چھوٹی اور درمیانی صنعتیں اور بیمار صنعتیں جو ہیں ان کی بحالی کے لیے اور انہیں مراد دینے کے لیے تفصیلی گفتگو ہوئی ہے. اور اس حوالے سے ان کے مشیروں نے وزیر اعظم کے ان کو بیمار جو ہماری صنعتیں ہیں ان کی بحالی کے لیے بریفنگ بھی دی ہے. ان کو بتایا گیا ہے کہ 6 ایسے یونٹ ہیں جن کو فوری طور پر بحال کیا جا سکتا ہے، اور پبلک پراپرٹی پارٹنرشپ کے تحت ان کی جو بحالی ہے وہ ممکن ہو سکتی ہے. وزیر اعظم نے آرڈر کیا ہے کہ اگلے 2 ماہ کے اندر اندر یہ جو ایسے 6 بیمار یونٹس ہیں صنعتی، ان کی بحالی کے لیے قوانین بنائے جائے اور ان کو مکمل کیا جائے. تو یہ اس پہ اگر عمل ہو جاتا ہے تو یہ پاکستان کی معیشت کے لیے ایک اچھا قدم ہوگا. تو پاکستان میں تو ویسے جو خبریں چل رہی ہیں، بڑی خبریں، وہ سارا پاکستان جو ہے مولانا فضل الرحمان کی جو ہے وہ ان پہ نظریں لگائی ہوئی ہیں. مولانا فضل الرحمان میرے نزدیک تو ان کے جو غبارہ تھا اس کی ہوا نکلنے لگی ہے. انہوں نے اسلام آباد پہنچنے کا اعلان کیا تھا 27 اکتوبر کو، لیکن اب وہ چونکہ 31 اکتوبر کو پہنچ رہے ہیں تو میرے خیال میں تو وہ پسپائی کا راستہ جو ہے وہ اختیار کرنا شروع کیا ہے انہوں نے. تو اس سے پہلے وہ کہہ رہے تھے کہ جی لاک ڈاؤن کر دیں گے اسلام آباد کو، واپسی تک حکومت کی واپسی تک جو ہے اسلام آباد کے ڈی چوک میں دھرنا دیں گے. جو ہے اپنا بیانیہ تبدیل کرتے ہوئے نظر آتے ہیں اور کہتے ہیں کہ مارچ کا آغاز تو 27 اکتوبر کو ہوگا لیکن اسلام آباد پہنچیں گے ہم 31 اکتوبر کو. اور 27 اکتوبر کو چونکہ یوم یکجہتی کشمیر ہے، یہ 1947 میں 27 اکتوبر کا دن تھا جب بھارت نے مقبوضہ کشمیر پر قبضہ کیا تھا. تو اس کو پاکستان جو ہے وہ ہر سال پورے قومی سطح پہ یوم یکجہتی کشمیر کے طور پہ مناتا ہے. تو اس پر بہت تنقید ہو رہی تھی، تو مولانا صاحب 27 تاریخ سے تو پیچھے ہٹ گئے ہیں. تو لیکن وہ کہہ رہے ہیں کہ دھرنا ان کا 27 کو شروع ہوگا اور پہنچے گا 31 کو. تو اب یہ نہیں سمجھ آ رہی کہ یہ جو 4 دن درمیان میں ہیں وہ اور ان کے ساتھی جو ہیں اگر دھرنا شروع کرتے ہیں تو 4 دن کہاں قیام کریں گے. تو اگر یہ 4 دن پہلے نکل آتے ہیں کراچی سے یا دوسرے دور دراز علاقوں سے تو ایسا محسوس ہوگا کہ جیسے مولانا نے ملک کی کا پروگرام بنایا ہے. تو دوسری طرف وزیر اعظم عمران سابق وزیر اعظم نواز شریف صاحب جو ہیں انہوں نے تو مولانا فضل الرحمان کے احتجاج کے حق میں بیان جاری کیا ہے جس میں پاکستان کے عوام کو اکسایا انہوں نے کہ جس کو پاکستان سے پیار ہے وہ مولانا کے ساتھ ضرور جائے. لیکن دوسری طرف حال یہ ہے کہ مسلم لیگ نون کے صدر اور نواز شریف صاحب کے چھوٹے بھائی جو ہیں انہیں شدید کمر درد کا بہانہ انہوں نے بنا لیا ہے. اور انہوں نے آج جو اپنی پارٹی کا جو اجلاس تھا اس میں کمر درد کے باوجود شرکت کی. اس میں اعلانیہ انہوں نے کہا کہ وہ اس جو مولانا فضل الرحمان کا مارچ ہے یا دھرنا ہے وہ ذاتی طور پر اس کے خلاف ہے، کیونکہ اگر ہم نے مولانا فضل الرحمان کے دھرنے میں ساتھ دیا تو انجام جو ہے ویسے ہی ہوگا جیسے کہ ہم ماضی میں پیپلز پارٹی اور نون لیگ آپس میں چپکش کرتی تھی اور ایک دوسرے کے خلاف اس طرح کے اقدامات کرتی تھی اور بالآخر جو ہے وہ مارشل لا لگ جاتا تھا. تو اس طریقے سے یہ نہیں ہونا چاہیے. वो नवाज शरीफ के दामाद और मरियम नवाज के शोहर कैप्टन सरवर सफर ने भी आज एक बयान जारी किया है कि शहबाज शरीफ साहब की जो कमर दर्द है वो बढ़ती जा रही है, तो अगर वो ना जा सके शहबाज शरीफ मौलाना के मार्च में तो लाहौर में उन्हें कम अज कम वेलकम जरूर कहेंगे।
अच्छा,
तो इसका मतलब ये हुआ कि नून लीग जो है वो इसके बावजूद के नवाज शरीफ जेल में बैठकर ये लोगों को उकसा भी रहे हैं और पार्टी को भी कह रहे हैं कि जाए, लेकिन अंदर खाने यही लग रहा है कि नून लीग जो है वो कथित तौर पे मुमकिन है, इम्कानी तौर पर जहां तक मैं सोचता हूं तो मौलाना के मार्च में या धरने में शमूलियत का अभी तक ना उन्होंने फैसला किया और मेरे ख्याल में ना ही वो फैसला करेंगे।
सही।
तो उधर पीपुल्स पार्टी जो है उसके जो चेयरमैन है जनाब बिलावल भुट्टो साहब, उन्होंने भी अभी तक फैसला नहीं किया कि इस धरने में जाना है या नहीं जाना, सिर्फ इतना कहा कि हम मौलाना से तआवुन करेंगे, उनका इस्तकबाल करेंगे। यानी कि दोनों पार्टियां ये कह रही हैं कि जब वो उनके शहरों से गुजरेंगे तो हमारे चंद कारकुन जाएंगे और उनको हाथ हिलाकर उनका इस्तकबाल कर देंगे लेकिन पार्टिसिपेट नहीं करेंगे।
आपको याद होगा कि लास्ट वीक जब हम बात कर रहे थे वहाँ पर ट्यूसडे को, तो मैंने कहा था कि इसने कुछ भी नहीं करना, तो आपने कहा इसको इतना आहिस्ता नहीं लेना चाहिए, हमें हल्का नहीं लेना चाहिए, मगर मैंने कहा था आप परवाह ना करें, इनका मौलाना साहब जो है अपनी सीट तो जीत नहीं सके वो, अब वो क्या लीडर बनेंगे। मैंने आज तक दुनिया में ऐसा कोई लीडर नहीं देखा जो अपनी सीट हार चुका हो और वो इतने बड़े काम करने के गवर्नमेंट को हिलाने के चक्कर में है। आई डोंट थिंक एनीथिंग वुड हैपन। जी
हाँ, तो दुरुस्त कह रहे हैं आप, इसमें कोई शुभ नहीं है। तो एक इतना ठीक है, जो वजीर आजम पाकिस्तान है उन्होंने एक बंदे का नूरुल्लाह कादरी है वफाकी वजीर है मस्जिद अमूर के, तो ये पीटीआई की तरफ से सरकारी तौर पर ऐलान किया गया था ऑफिशियली के वजीर आजम इमरान खान ने वफाकी वजीर मस्जिद अमूर नूरुल्लाह कादरी को टास्क दिया है कि वो इनको बाज रखे हैं मौलाना फजलुर रहमान को, ये बाज आए अपने मार्च वगैरह से। तो ये ऐलान तो पार्टी की तरफ से हुआ, लेकिन उसके बाद वफाकी वजीर जो है वो मौलाना जो है दूसरे हैं, उन्होंने एक वीडियो बनाई है अपने घर में और मुख्तलिफ टीवी चैनल्स को भिजवाई है कि मुझे वजीर आजम ने ना कोई जिम्मेदारी सौंपी है ना कोई टास्क दिया है। तो इस तरह आखिरी खबर ये भी है इस हवाले से कि मौलाना फजलुर रहमान ने बिलावल भुट्टो को भी अभी फोन किया है और उनकी हमायत पर उनका शुक्रिया अदा किया है, हालांकि उन्होंने कोई हमायत नहीं की और इसके बावजूद जमीयत उलमा इस्लाम की तरफ से कहा गया कि मौलाना फजलुर रहमान ने को फोन करके उनका शुक्रिया अदा किया है कि वो उनकी हमायत कर रहे हैं। हालांकि जो सूरत हाल ये है कि कथित तौर पर वो उनकी हमायत नहीं कर रहे।
सही है सर, और क्या खबरें हैं सर?
दूसरी बड़ी खबर जो हमने पिछले हफ्ते भी डिस्कस की थी दो दिन पहले भी, तो दिसंबर को इलेक्शन कमीशन ऑफ पाकिस्तान में एक गैर मुल्की फंडिंग का केस है जो पिछले 5 साल से पड़ा हुआ है, तो 5 साल से जो है इसको जेर इंतवा रखा गया और इस पे पीटीआई ने जो है ना वो बार बार दरखास्तें दी इसको रोकने की, लेकिन 5 साल के वक्त रखा आज 10 अक्टूबर को इसकी समाप्त हुई है इलेक्शन कमीशन ऑफ पाकिस्तान। और इसमें जैसे कि मैंने पहले बताया था कि इसमें बहुत टची थी पीटीआई, तो 3 रुकनी बेंच का आज फैसला सामने आया है और उन्होंने पीटीआई की तमाम दरखास्तें मुस्तरद कर दी हैं।
ठीक।
और उसको स्क्रूटनी कमेटी को कहा है कि वो अपने जो काम है वो जारी रखें और शासी पार्टियों से भी कहा गया है कि इस हवाले से वो पेश हों, और पीटीआई को भी कहा गया है कि वो 14 अक्टूबर को स्क्रूटनी कमेटी के सामने पेश हों और अपने बयान को रिकॉर्ड कराना शुरू करें। तो ये हमने आपको बताया था कि ये केस जो है 5 साल पहले इमरान खान साहब के करीब तीन दोस्त और पीटीआई के बागी ईरान मकबर बाबर ने 2014 में दायर किया था। तो उसमें इल्जाम लगाया था उन्होंने कि पीटीआई को जो गैर ममालिक से फंड मिले थे उसे 23 मुख्तलिफ बैंक अकाउंट्स में इन रकूम का कोई हिसाब किताब नहीं रखा गया, सिर्फ इन्होंने पीटीआई ने सिर्फ 8 अकाउंट्स अपने जाहिर किए इलेक्शन कमीशन के सामने भी और हर जगह, और 23 वो अकाउंट्स बकौल अकबर साहब के जिनमें गैर मुल्की फंडिंग हुई थी, और ये एक दावा, ये भी दावा है कि ये अरबों रुपए की करप्शन है। तो इस पर जो समाप्त होगी तो इसका पीटीआई जो है वो बहरहाल इसको सामने आना पड़ेगा, और ये एक बड़ा एक केस लगता है मुझे। और अगर जरा सी भी इसमें सदाकत हुई तो पाकिस्तान में सियासत जो है वो उथल पुथल हो सकती है, अगर जरा सी भी सच्चाई हुई इसमें तो। और इसके अलावा जनाब अली अटॉर्नी जनरल ऑफ पाकिस्तान जो है हमारे, उन्होंने सुप्रीम कोर्ट के जो सीनियर जज हैं जिनके खिलाफ हुकूमत की लड़ाई जारी थी, जस्टिस काजी फायज ईसा, आज अटॉर्नी जनरल ऑफ पाकिस्तान ने सुप्रीम कोर्ट के सामने जज साहब के खिलाफ जो है वो सबूत जो है पेश किए हैं। और ये इस तरह था कि सुप्रीम कोर्ट के जो सीनियर है फायज ईसा साहब, इनके खिलाफ एक सदारती रेफरेंस गया था।
सही।
तो जब इनको जब बिनत पड़ी के मेरे खिलाफ सदारती रेफरेंस गया है तो उन्होंने सदर को खत लिखा था, मुझे पता चला है कि मेरे खिलाफ कोई सदारती रेफरेंस आया है और मुझे बताया जाए कि उस रेफरेंस में क्या लिखा हुआ है। तो सदर का नाम जो खत था वो इनके बुरा साबित हुआ था और इस पर बहस शुरू हो गई थी और इस पर सुप्रीम कोर्ट ने नोटिस भी ले लिया था। तो अब ये सूरत हाल ये है कि अटॉर्नी जनरल ने बताया है कि जनाब के जस्टिस फायज ईसा जो है बैरून मुल्क बेनामी जायदादें जो है वो इनके बच्चों के नाम है, और ये हमें सोर्स नहीं बता रहा है कि ये जो बैरून मुल्क जायदादें खरीदी गई हैं वो किस पैसे से खरीदी गई हैं। तो ये इन तरह के इल्जाम है, और जस्टिस फायज ईसा के बारे में हम अपने पिछले प्रोग्राम्स में काफी डिस्कस कर चुके हैं, तो ये खानदानी तौर पर भी अपने खानदान की तरफ से भी और अपनी बेगम के खानदान की तरफ से भी काफी मालिकम आदमी है, और इनका मौकफ था कि जायदादें जो है वो हमने अपने जो जाती पैसे हैं उनसे खरीदी हैं। लेकिन अब ये केस चलेगा और इनको साबित करना पड़ेगा, इसमें एविडेंस देने पड़ेंगे।
समीन, मैं आपकी दो तीन कॉल्स लूंगा, ज़्यादा कॉल्स नहीं ले सकता मैं आज टाइम की कमी की वजह से, मगर दो तीन कॉल्स ज़रूर लूंगा। 416-620-1778 हमारा फ़ोन नंबर है, अगर आपने कोई सवाल करना हो जनाब कावत नईम हाशमी साहब से तो यू कैन गिव मी अ कॉल। एक मेरे पास टेक्स्ट आया जुनैद साहब का, जुनैद साहब ने पूछा है आपसे कि अल्ताफ़ हुसैन साहब के बारे में क्या न्यूज़ है आपके पास।
अल्ताफ हुसैन साहब को आज लंदन में बुलाया गया था, तो ये यकीन अल्ताफ हुसैन का ताल्लुक पाकिस्तान से है, लेकिन हमें इसे इन खबरों को बैरूनी खबरें जो इंटरनेशनल खबरों की जेल में लाते हैं, लेकिन इम्कानी तौर पर जो मैंने खबरें सुनी है कि ये बरतानिया की जो इंटेलिजेंस फोर्सेज हैं ये पाकिस्तान से एविडेंसेज इकट्ठे करके ले गई थी, और अल्ताफ हुसैन पर काफी आज पाबंदियां लगा दी गई हैं, वो रात के वक्त घर से बाहर भी नहीं निकल सकेंगे, लोगों से मुलाकातें भी नहीं कर सकेंगे, और वो पाबंद होंगे अदालत के, उनको डेट दे दी गई है। और करीब में क्यास यही है कि बरतानिया में इनको सजा हो एक माह के बाद, एक माह की इनको अधूरी मजीद जमानत दी गई है, और उसके बाद फैसला सुनाना है बरतानवी अदालत ने कि ये जो फंडिंग करते थे इनके पास कराची से और पाकिस्तान से जो पैसा आता था और बरतानिया से जो लोग पैसे इनको देते थे, और ये तमाम जो एविडेंसीज है पाकिस्तान की जो इंटेलिजेंस एजेंसी वो बरतानवी ब्रिटिश एजेंसीज को दे चुकी है, और उनकी बुनियाद पर ये केस जो है वो शुरू हुआ था, और ये बहुत मजबूत एविडेंसीज है, और हमारे ख्याल में इसमें अल्ताफ हुसैन बचते हुए नजर नहीं आते। जी
एक महीने के बाद फिर फाइनल पता लगेगा। पहले पहली कॉल मेरे पास। जी हेलो, अस्सलाम वालेकुम।
हेलो, नमस्कार जी।
नमस्कार जी,
मैं थोड़े क्वेश्चन पत्रकार पत्रकारी कर रहे हैं, मैं क्वेश्चन करना चाहता कि नॉलेज लगता कि नॉलेज बहुत ज्यादा घट आ, क्योंकि 1947 ਦੇ ਵਿੱਚ ਜਦੋਂ ਇੰਡੀਆ ਹਿੰਦੁਸਤਾਨ ਤੇ ਪਾਕਿਸਤਾਨ ਦੀ ਪਾਰਟੀਸ਼ਨ ਹੋਈ ਸੀ ਤੇ ਜੰਮੂ ਕਸ਼ਮੀਰ ਕਹਿੰਦਾ ਹੈ ਮੈਂ ਇੰਡੀਪੈਂਡੈਂਟ ਰਹਿਣਾ, ਤੇ ਚਲ ਠੀਕ ਹੈ ਹੁਣ ਇੰਡੀਪੈਂਡੈਂਟ ਰਹਿਣ ਦੇ ਵਿੱਚ ਹੱਕ 'ਚ ਹੋ ਗਿਆ। ਪਰ ਜਦੋਂ ਉਸ ਤੋਂ ਬਾਅਦ ਪਾਕਿਸਤਾਨ ਨੇ ਕਬਾਇਲੀਆਂ ਦੇ ਭੇਸ ਦੇ ਵਿੱਚ ਜੰਮੂ ਕਸ਼ਮੀਰ ਉੱਤੇ ਅਟੈਕ ਕਰ ਦਿੱਤਾ, ਉਸ ਤੋਂ ਬਾਅਦ ਰਾਜਾ ਹਰੀ ਸਿੰਘ ਨੇ ਹਿੰਦੁਸਤਾਨ ਨਾਲ ਐਗਰੀਮੈਂਟ ਕੀਤਾ ਤੇ ਡਾਕੂਮੈਂਟ ਤੇ ਸਾਈਨ ਕੀਤੇ ਕਿ ਆਪਾਂ ਤੁਹਾਡਾ ਪਾਰਟ ਬਣਨਾ ਚਾਹੁੰਦੇ ਹਾਂ। ਉਸ ਤੋਂ ਬਾਅਦ ਇਹ ਇੰਡੀਆ ਦਾ ਪਾਰਟ ਬਣ ਗਿਆ ਤੇ ਇਹ ਪੱਤਰਕਾਰ ਕਹਿ ਰਹੇ ਕਿ ਇੰਡੀਆ ਨੇ ਕਬਜ਼ਾ ਕੀਤਾ 47 ਦੇ ਵਿੱਚ। ਇਹ ਕਿੱਥੋਂ ਤੱਕ ਸਹੀ ਤੇ ਗਲਤ ਹੈ?
1947 ਚ ਆਪਣੀਆਂ ਆਜ਼ਾਦੀ ਫੌਜਾਂ ਵਿੱਚ ਵੜੀਆਂ ਸਨ ਪਰ ਇਸੇ ਗੱਲ ਤੋਂ ਦੋਵਾਂ ਮੁਲਕਾਂ ਦੇ ਦਰਮਿਆਨ ਜੰਗ ਵੀ ਸ਼ੁਰੂ ਹੋਈ ਸੀ।
ਜੰਗ ਸ਼ੁਰੂ ਹੋਈ ਪਰ ਰਾਜਾ ਹਰੀ ਸਿੰਘ ਨੇ ਡਾਕੂਮੈਂਟ ਸਾਈਨ
ਕੀਤੇ, ਮੌਜੂਦ ਸਨ ਪਾਕਿਸਤਾਨੀ ਫੌਜਾਂ ਵੀ ਮੌਜੂਦ ਸਨ, ਰਾਜਾ ਸਾਹਿਬ ਦੀ ਜਿਹੜੀ ਉੱਥੇ ਫੌਜ ਸੀ ਉਹ ਵੀ ਮੌਜੂਦ ਸੀ।
ਉਹ ਡਾਕੂਮੈਂਟ ਅਜੇ ਤੱਕ ਹਿੰਦੁਸਤਾਨ ਦੇ ਕੋਲ ਮੌਜੂਦ ਨੇ, ਯੂਨਾਈਟਿਡ ਨੇਸ਼ਨ ਦੇ ਪਏ ਨੇ ਬਿਲਕੁਲ। ਉਹਨਾਂ ਨੂੰ ਅੰਡਰਸਟੂਡ ਆ ਕਿ ਯੂਨਾਈਟਿਡ ਨੇਸ਼ਨ ਨੂੰ ਪਤਾ ਕਿ ਹਿੰਦੁਸਤਾਨ ਦਾ ਪਾਰਟ ਆ ਜੰਮੂ ਕਸ਼ਮੀਰ, ਜਦਕਿ ਪਾਕਿਸਤਾਨ ਨੇ 1947 ਵਿੱਚ ਅਟੈਕ ਕਰਕੇ ਕਬਜ਼ਾ ਕੀਤਾ ਪੀਓਕੇ ਦੇ ਵਿੱਚ।
ਬਹੁਤ ਮਿਹਰਬਾਨੀ ਸਰ, ਬੜੀ ਮਿਹਰਬਾਨੀ ਜੀ। ਖਾਵਾਨੀ ਮਾਸ਼ਮੀ ਸਾਹਿਬ ਕੀ ਜਵਾਬ ਦੇਂਗੇ ਆਪ ਇਨਕੋ?
ਜੀ ਤੋ ਆਪਣਾ ਸਰਕਾਰੀ ਵਰਸ਼ਨ ਦੇ ਰਹੇ ਜੈਸੇ ਇੰਡੀਅਨ ਗੋਲਡ।
ਓਕੇ,
ਯੇ ਹਮ ਤੋ ਜੋ ਪਾਕਿਸਤਾਨ ਕਾ ਮੌਕਫ ਹੈ ਵੀ ਯੇ ਹੈ ਕਿ 1947 ਮੇਂ ਜੋ ਇਹਨਾਂ ਨੇ ਇੰਡੀਆ ਨੇ ਅਜ਼ਾਫੀ ਫੌਜੇ ਭੇਜੀ ਥੀ ਔਰ ਉਨ ਅਜ਼ਾਫੀ ਫੌਜੋਂ ਕੋ ਭੇਜਨੇ ਪਰ ਦੋਨੋਂ ਮੁਲਕੋਂ ਕੇ ਦਰਮਿਆਨ ਇੱਕ ਲੜਾਈ ਵੀ ਸ਼ੁਰੂ ਹੋਈ ਥੀ ਜੋ ਇੱਕ ਕਾਫੀ ਇੱਕ ਸਾਲ ਸੇ ਜ਼ਿਆਦਾ ਤੱਕ ਵੀ ਜਾਰੀ ਰਹੀ ਥੀ। ਔਰ ਇਸ ਮੇਂ ਯੇ ਕਹਿਣਾ ਕਿ ਪਾਕਿਸਤਾਨ ਨੇ ਕਬਜ਼ਾ ਕੀਆ ਥਾ ਵੋ ਜੋ ਹੈ ਵੋ ਹਮਾਰੀ ਕਮ ਅਜ਼ ਕਮ ਹਮਾਰੀ ਹਿਸਟਰੀ ਮੇਂ ਤੋ ਨਹੀਂ ਹੈ, ਯੇ ਇੰਡੀਅਨ ਹਿਸਟਰੀ ਮੇਂ ਯਕੀਨੀ ਤੌਰ ਤੇ ਹੋ ਸਕਤਾ ਹੈ।
ਬਹੁਤ ਮਿਹਰਬਾਨੀ ਸਰ। ਨੈਕਸਟ ਕਾਲ ਜੀ, ਹੈਲੋ, ਅਸਲਾਮ ਅਲੈਕੁਮ।
ਜੀ ਵਾਲੇਕੁਮ ਅਸਲਾਮ। ਮਾਜਿਦ ਭਾਈ, ਮੁਝੇ ਹਾਸ਼ਮੀ ਸਾਹਿਬ ਸੇ ਸਵਾਲ ਕਰਨਾ ਥਾ
ਜੀ ਜੀ,
ਕਿ ਇਨਕਾ ਕਿਆ ਖਿਆਲ ਹੈ ਜੋ ਅਭੀ ਹਾਲ ਹੀ ਮੇਂ ਤਾਜਰੋਂ ਕੇ ਵਫਦ ਮੇਂ ਆਰਮੀ ਚੀਫ ਸੇ ਜੋ ਮੁਲਾਕਾਤ ਕੀ, ਆਰਮੀ ਚੀਫ ਨੇ ਉਸ ਦਾਵਤ ਕੋ ਐਕਸੈਪਟ ਕੀਆ, ਉਨਕੇ ਖਿਆਲ ਮੇਂ ਜਮਹੂਰੀਅਤ ਕੇ ਪੁਆਇੰਟ ਆਫ ਵਿਊ ਸੇ ਕਿਸ ਹੱਦ ਤੱਕ ਦਰੁਸਤ ਹੈ ਔਰ ਕਿਆ ਵੋ ਇਸ ਬਾਤ ਕੋ ਉਸ ਪੇ ਕੋ ਐਗਰੀ ਕਰੇਂਗੇ ਕਿ ਆਸਿਫ ਜ਼ਰਦਾਰੀ ਔਰ ਨਵਾਜ਼ ਸ਼ਰੀਫ ਰਿਗਾਰਡਲੈਸ ਕਰਪਸ਼ਨ ਕੇ ਚਾਰਜਸ ਕੇ ਉਨ ਲੋਗੋ ਨੇ ਬਹੁਤ ਹੱਦ ਤੱਕ ਕੋਸ਼ਿਸ਼ ਕੀ ਸ਼ਹੂਰੀ ਤੌਰ ਪਰ ਕਿ ਇਸਟੈਬਲਿਸ਼ਮੈਂਟ ਕਾ ਰੋਲ ਹਕੂਮਤੀ ਅਮੂਰ ਮੇਂ ਕਮ ਸੇ ਕਮ ਹੋ ਔਰ ਉਸਕਾ ਉਨ੍ਹੋਂਨੇ ਖਮਿਆਜ਼ਾ ਵੀ ਭੁਗਤਾ। ਤੋ ਉਨਕੇ ਕਿਆ ਵਿਊਜ਼ ਹੈ ਇਸ ਬਾਰੇ ਮੇਂ?
ਰੇਡੀਓ ਪੇ ਆਪਕਾ ਜਵਾਬ ਜੀ ਫਰਮਾਈਏ। ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ।
ਜੀ ਬੜੀ ਅਹਿਮ ਬਾਤ ਕੀ ਆਪਣੇ, ਯੇ ਇੱਕ ਦਿਨ ਪਹਿਲੇ ਹੋਇਆ ਹੈ ਇਸਲਾਮਾਬਾਦ ਮੇਂ ਕਿ ਪਾਕਿਸਤਾਨ ਭਰ ਕੇ ਜੋ ਤਾਜਰ ਹੈ ਉਹਨੇ ਮੁਲਾਕਾਤ ਵੀ ਕੀ ਆਰਮੀ ਚੀਫ ਸੇ ਔਰ ਉਸਕੇ ਬਾਅਦ ਉਨ੍ਹੋਂਨੇ ਇਸਲਾਮਾਬਾਦ ਬੜਾ ਐਹਤਜਾਜ ਵੀ ਕੀਆ। ਤੋ ਜਬ ਉਨ੍ਹੇ ਤਾਜਰੋਂ ਨੇ ਐਹਤਜਾਜ ਕੀਆ ਔਰ ਇਨਕਾ ਕਹਿਣਾ ਹੈ ਪਾਕਿਸਤਾਨ ਕੇ ਤਾਜਰੋਂ ਕਾ ਕਿ ਵੋ ਤੋ ਨਾ ਆਪਣੇ ਸ਼ਨਾਖਤੀ ਕਾਰਡ ਦੇਂਗੇ ਹਕੂਮਤ ਕੋ ਨਾ ਉਨਕੇ ਰਜਿਸਟ੍ਰੇਸ਼ਨ ਕਰਾਏਂਗੇ। ਤੋ ਇਸ ਤਰ੍ਹਾਂ ਉਨ੍ਹੋਂਨੇ 2829 ਕੋ ਮੁਲਕ ਜੀ ਰਿਸ਼ਟਰ ਡੋਮ ਕਾ ਵੀ ਐਲਾਨ ਕੀਆ ਹੈ ਪਾਕਿਸਤਾਨ ਕੇ ਤਾਜਰੋਂ ਨੇ। ਕੱਲ ਕੀ ਬਾਤ ਜੋ ਹੈ ਵੋ ਮੈਂ ਫਿਰ ਰਿਲੇਟ ਕਰੂੰਗਾ ਇਸ ਮੌਲਾਨਾ ਫਜ਼ਲ ਰਹਿਮਾਨ ਕੇ ਜੋ ਧਰਨੇ ਸੇ ਅਗਰ ਮੈਂ ਕਰਨਾ ਚਾਹੂੰ ਕਿ ਕੱਲ ਤਾਜਰੋਂ ਨੇ ਜਬ ਇਸਲਾਮਾਬਾਦ ਐਹਤਜਾਜ ਕੀਆ ਤੋ ਵਹਾਂ ਪਰ ਪੁਲਿਸ ਨੇ ਉਨਕੇ ਸਾਥ ਮੁਕਾਬਲਾ ਕੀਆ। ਤੋ ਪੁਲਿਸ ਕਾ ਕਹਿਣਾ ਥਾ ਕਿ ਯੇ ਰੈਡ ਜ਼ੋਨ ਮੇਂ ਦਾਖਲੇ ਕੀ ਕੋਸ਼ਿਸ਼ ਕਰ ਰਹੇ ਹੈ, ਰੁਕਾਵਟੇ ਜੋ ਹੈ ਵੋ ਜੋ ਪੁਲਿਸ ਨੇ ਲਗਾਈ ਥੀ ਵੋ ਵੀ ਇਹਨਾਂ ਨੇ ਹਟਾਨੇ ਕੀ ਕੋਸ਼ਿਸ਼ ਕੀ। ਤੋ ਯਹਾਂ ਪਰ ਪੁਲਿਸ ਨੇ ਤਾਜਰੋਂ ਪਰ ਲਾਠੀ ਚਾਰਜ ਵੀ ਕੀਆ ਔਰ ਇੱਕ ਬਕਾਇਦਾ ਮੈਦਾਨੇ ਜੰਗ ਬਣਾ ਰਿਹਾ, ਬਹੁਤ ਸਾਰੇ ਲੋਕ ਜ਼ਖਮੀ ਵੀ ਹੋਏ। ਤੋ ਜੋ ਫਿਕਸ ਟੈਕਸ ਲਗਾ ਹੈ ਤਾਜਰੋਂ ਪਰ ਉਸਕੇ ਖਿਲਾਫ ਜੋ ਹੈ ਯੇ ਬੁਨਿਆਦੀ ਤੌਰ ਤੇ ਯੇ ਐਹਤਜਾਜ ਕਰ ਰਹੇ ਥੇ ਔਰ ਯੇ ਐਹਤਜਾਜ ਦੇਖੀਏ ਕਿ ਉਸ ਵਕਤ ਆਰਮੀ ਚੀਫ ਸੇ ਜੋ ਮੁਲਾਕਾਤ ਕਰ ਰਹੇ ਥੇ ਇਸਕੇ ਬਾਵਜੂਦ ਇਹਨਾਂ ਜੋ ਹੈ ਵੋ ਵਹਾਂ ਪਰ ਹਕੂਮਤ ਕੇ ਖਿਲਾਫ ਨਾਰੇਬਾਜ਼ੀ ਵੀ ਕੀ, ਸਰੀਨਾ ਚੌਕ ਜੋ ਹੈ ਵਹਾਂ ਧਰਨਾ ਵੀ ਦਿਆ ਔਰ ਗ੍ਰਿਫਤਾਰੀਆਂ ਦੇ ਲਗੀ। ਤੋ ਯੇ ਸਾਰਾ ਵਾਕਿਆ ਜੋ ਹੁਆ ਮੁੱਠੀ ਬਾਰੇ ਇੱਕ ਤਾਜਰੋਂ ਕਾ ਔਰ ਪੁਲਿਸ ਕਾ ਮਤਭੇਦ ਹੋਣਾ ਔਰ ਉਨਮੇਂ ਲੜਾਈ ਹੋ ਜਾਣਾ ਔਰ ਇੱਕ ਮੈਦਾਨੇ ਜੰਗ ਜੋ ਹੈ ਟੀਵੀ ਪੇ ਨਜ਼ਰ ਆ ਜਾਣਾ। ਤੋ ਇਸੀ ਵਜ੍ਹਾ ਸੇ ਮੁਝੇ ਨਹੀਂ ਸਮਝ ਆ ਰਹੀ ਕਿ ਅਗਰ ਤਾਜਰੋਂ ਕੇ ਇੱਕ ਟੋਲੇ ਸੇ ਹਕੂਮਤ ਨਿਮਟਨੇ ਕੇ ਲੀਏ ਇਤਨੀ ਜ਼ਿਆਦਾ ਤਿਆਰ ਨਹੀਂ ਸੀ ਤੋ ਮੌਲਾਨਾ ਫਜ਼ਲ ਰਹਿਮਾਨ ਨੇ ਤੋ ਪਰ ਖੁਫੀਆ ਤਰੀਕੇ ਵੀ ਇਖਤਿਆਰ ਕਰ ਰੱਖੇ ਹੋ ਤੋ ਅਗਰ ਉਹ ਇਸਲਾਮਾਬਾਦ ਮੇਂ ਅਗਰ ਪਹੁੰਚ ਸਕੇ ਅਗਰ ਜਿਸਕਾ ਇਮਕਾਨ ਨਜ਼ਰ ਨਹੀਂ ਆਤਾ ਤੋ ਯਕੀਨੀ ਤੌਰ ਪਰ ਹੰਗਾਮਾ ਰਾਈ ਜੋ ਹੈ ਵੋ ਖਤਰਨਾਕ ਹੋਗੀ।
جی
نیکسٹ کال جی ہلو السلام علیکم
وعلیکم السلام
جی سر
میری آواز جا رہی ہے جی
جی جی بہت ضرور آ رہی ہے
اچھا جی حضرت کیسے ہیں آپ
الحمدللہ سر آپ فرمائیے
ہاشمی صاحب کو بھی میرا سلام ہے میرے دو سوال ہیں پہلا میں یہ سوال یہ ہے کہ کل چائنا کی فارن آفس سے ایک پریس ریلیز جاری ہوا ڈسپائٹ کے بھی ہمارے دو بڑے وہاں سے وزٹ کر کے آئے ہیں کہ چائنا نے یہ پہلے تو چائنا یہ کہتا تھا کہ کشمیر جو ہے اس کا حل انٹرنیشنل جو یو این کی ریزولوشن ہے اس کے مطابق ہوگا اور یہ چھوٹا انٹرنیشنل ایشو ابھی کل انہوں نے بیان دیا ہے کہ جی یہ دس از بائی لیٹرل پاکستان اور انڈیا کے درمیان ہے یہ بیٹھ کے اس کو حل کریں تو یہ اتنی بڑی جو چائنا کے موقف میں چینج ہے کیا ہمارے حکمرانوں نے ان سے یہ ریکویسٹ کی کہ آپ اپنا چینج کر لیں یا ہم نے ان کو بھی کھو دیا
بہت شکریہ
جی ایک سوال ہو رہا
ہے
دوسرا سوال یہ ہے کہ جیسے عمران صاحب آئے تھے 12-13 مہینے کے بعد لاک ڈاؤن کرنے دھرنے کے لیے تو وہ کسی اشارے پہ تھے تو کیا مولانا بھی کسی اشارے پہ آ رہے ہیں ورنہ مولانا بھی بڑے شریف آدمی ہیں
بہت شریف آدمی صحیح کہا تھا بہت شکریہ آپ کا بہت شکریہ آپ کا جی فرمائیے
مولانا کی شرافت کو سلام دیے ہمارا بھی اسلام
جی جی
مولانا یقینی طور پہ بڑے شریف اور پانچ وقت کے نمازی ہیں اور یہ بڑے مدعے وطن ہیں جناب ہم مانتے ہیں اس کو
جی
آپ نے جو بنیادی سوال اٹھایا ہمارے دوست نے وہ چین کا جو ابھی جو دورہ ہوا ہے پاکستان کے وزیر اعظم کا اور پاکستان کے آرمی چیف کا اس حوالے سے جو انہوں نے بات کی ہے کہ کیا چین کا جو ہے وہ موقع بدل گیا ہے تو ایسی تو ہمیں کوئی چیز نظر نہیں آئی کہ ہمیں تو یہ دورہ جو ہے وزیر اعظم پاکستان کا اور آرمی چیف کا اس میں تو چین نے جو سی پیک میں تو سی ہے اس پر رضامندی ظاہر کی ہے بجلی پٹرولیم اور گیس زراعت تجارت اور دفاع کے شعبے میں تعلیم کے شعبے میں تعاون بڑھانے پر کا اعلان کیا ہے اور یہ بھی کہا گیا ہے کہ پاکستان اور چین کا جو کوآپریشن کمیٹی کا اجلاس ہے وہ وہاں پہ تو کشمیر کے حوالے سے جو چین کا اندرونی معاملہ قرار دی پاکستان نے ہانگ کانگ کو چین کا اندرونی معاملہ قرار دیا
صحیح.
پاکستان نے ہانگ کانگ کو چین کا اندرونی مسئلہ قرار دیا ہے تو یہ بہرحال صدر چین کے صدر ان کی جو عمران خان سے گفتگو ہوئی ہے اس میں ہمارے آرمی چیف صاحب بھی موجود تھے تو اس میں کہا گیا ہے کہ یہ تاریخ کا ایک چھوڑا ہوا ادھورا ایشو ہے جو کشمیر ہے یہ تاریخ کا چھوڑا ہوا ایک ادھورا مسئلہ ہے اور پاکستان جو ہے اس پہ جو یہ کہہ رہا ہے پاکستان نے ضرور یہ وہاں کہا ہے کہ ہانگ کانگ جو ہے وہ چین کا ضروری مسئلہ ہے جی
ایک اور کال لیتے ہیں صاحب ہم آپ کے لیے جی ہلو السلام علیکم
جی السلام علیکم
جی وعلیکم السلام
میں نے ایک دو چیزیں کہنی تھی کوئکلی میں بتا دوں ایک تو یہ کہ وہ جب کوشچن کر رہے تھے کشمیر کے اوپر جو ہسٹری بتا رہے تھے جس سے آپ نے اگری نہیں کیا آپ نے ان کو یہ کہنا چاہیے تھا کہ یونائیٹڈ نیشنز میں انڈیا لے کے گیا اور وہاں پہ انہوں نے یہ ایکسیپٹ کیا ہوا کہ اٹس اے ڈسپیوٹڈ ٹیریٹری اور اس کا جو بھی ہے وہ کشمیر کے عوام کے پلیبسائٹ جو بھی وہ ایکسیپٹ کریں گے وہ حل ہوگا تو وہ ان کی بات کہ یہ پارٹ آف انڈیا وہ تو وہیں پہ ڈینائی ہو جاتی دوسری چیز
یہ اسی وقت ہوا تھا جب یہ 1947 میں یہ واقعہ ہوا تھا جب یہ قرارداد نے جو مداخلت کی تھی اقوام متحدہ میں جنگ بندی ہوئی
لیکن وہ کہہ رہے تھے نا کہ یہ انڈیا کا پارٹ ہے تو اس کے لیے میں کہہ رہا ہوں کہ یہ تو وہ خود ہی نہرو لے کے گئے تھے اس کو یونائیٹڈ نیشنز میں اور وہاں انہوں نے یہ خود لے کے کیا ہوا جو قرارداد ہے وہ یہی ہے کہ یہ ڈسپیوٹڈ ٹیریٹری ہے نمبر دو
ڈیفینیٹلی آپ کا بہت شکریہ آپ جو ہمارے موقف کی بات کر رہے ہیں بتا رہے ہیں
جی 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 میں دوسری بات یہ کہہ رہا ہوں کہ یہ اعتراف کے حوالے سے کہ دیکھیں تاجر ملاقات کرتے ہیں آرمی چیف سے میں بالکل اس کو ایکسیپٹ نہیں کرتا
جی
ان کا یہ کام نہیں ہے آرمی چیف کا پلس اس کے اگلے دن چیئرمین نیب پریس کانفرنس کرتے ہیں
اور وہ یہ کہتے ہیں کہ جی یعنی دیکھیں آپ اس سے احتساب کی بھی کلی کھل گئی کہ کون احتساب کر رہا کہ جی تاجروں کو کوئی نہیں اریسٹ کیا جائے گا, کچھ نہیں پکڑا جائے گا, کوئی کیس نہیں کیا جائے گا, کوئی ان کو تنگ نہیں کرے گا. دیٹ مینس انہوں نے ان ادر ورڈز یہ ایکسیپٹ کیا ہے کہ یہ احتساب ہے کیا, کون سی فورسز ہیں اس کے پیچھے. اس پریس کانفرنس کے بعد آئی تھنک اٹس میں تو سمجھتا ہوں کہ یہ یا تو ان سے بہت بڑا بلنڈر ہوا ہے یا یہ کہ انہوں نے ایکسیپٹ کر لیا اوپنلی کہ جی کون لوگ ہیں جو ہمیں جس طرح کہتے ہیں ہم اسی طرح کرتے ہیں. تو آپ اس پہ
بہت شکریہ سر, بڑی مہربانی آپ کی. جی قاوادی مشفی صاحب.
جی ہمارے دوست نے جو تجزیہ کیا ہے میں اس تجزیہ سے اس حد تک متفق ہوں, اس حد تک جاوید اقبال نے جب پریس کانفرنس کی تو انہوں کی پریس کانفرنس بنتی نہیں تھی, انہوں نے جو خاص طور پہ تاجروں کی حمایت اور ٹی وی سکرینوں پہ آ جائے تو جناب تاجروں کے خلاف کوئی کاروائی نہیں ہوگی, ہم تاجروں کو یہ یقین دلاتے ہیں تاجروں کے خلاف ایسا نہیں ہوگا, یہ نہیں ہوگا, وہ نہیں ہوگا, تو اس سے یہ تاثر ابھرا ہے جس کا میرے بھائی نے ذکر کیا. میں اس کی تائید کرتا ہوں, میں اتنا کہوں گا.
بہت شکریہ سر. کوئی ایک اور فون کال. جی ہلو, السلام علیکم.
جی السلام علیکم.
جی سر.
سر میں یہ پوچھنا چاہتا ہوں کہ یہ پاکستانی جتنے بھی سیاستدان ہیں دوسرے ملکوں میں جاتے ہیں ٹیکس دیتے ہیں, بزنس مین ٹیکس دیتے ہیں, تو اپنے ملک میں کیوں ان کو بیماری پڑ رہی ہے؟ وہ کہتے ہیں ہم شناختی کارڈ نہیں دیں گے, ہم یعنی وہ کیوں ایسا کرنا کیا چاہتے ہیں, یہ کیوں نہیں دینا چاہتے ٹیکس وہاں اپنا ملک ہے اس لیے.
جی بہت شکریہ سر آپ کا, بڑا اچھا کوشچن آپ کا. جی فرمائیے.
یہ ہماری بدنصیبی ہے کہ پچھلے جو 30 سال سے جو مسلم لیگ کی ہوں یا پاکستان مسلم لیگ کی ہوں یا اس کی پاکستان کی کوئی پارٹی کی ہوں, اور خاص طور پر نون لیگ کی حکومتوں میں جب بھی ٹیکس کا ذکر کیا گیا تو تاجر جو ہے وہ سڑکوں پہ آ گیا, پھر تاجروں سے مذاکرات ہوئے, پھر تاجروں کو یقین دہانی کرائی گئی کہ جناب ٹیکس نہیں لگیں گے. تو یہی سلسلہ جو ہے وہ پیپلز پارٹی کی حکومتوں میں بھی جاری رہا. تو تاجروں سے جو ٹیکس ہے اس کا طریقہ کار بھی اب بھی جو ٹیکس تاجروں پہ لگایا گیا ہے وہ تاجروں نے تمام کا ٹیکس جو ہے وہ کسٹمرز پر ڈال دیا ہے. مطلب تاجر اگر 100 روپے کی کسی چیز میں 20 روپے کی کمائی کرتا تھا تو اس کو کہا گیا ہے کہ تو یہ جو 20 روپے کی کمائی کر رہا ہے اس میں سے 5 روپے حکومت کو دے دو.
صحیح.
تاجر میں وہ 5 روپے خود 20 روپے سے نکالنے کی بجائے اپنی پروڈکٹ کو 105 روپے کی کر دیا ہے. تو یہ اس طرح سارے کا سارا جو ٹیکس ہے وہ عوام پر منتقل ہو گیا ہے. اور عوام کی چونکہ حکومت خرید جو ہے وہ اس میں کمی آئی ہے, اور مارکیٹوں میں دکانوں میں بازاروں میں شاپنگ کرنے والوں کا جو رش ہے اس میں کمی آئی ہے, تو ڈیفینیٹلی اس کے نتیجے میں تاجروں کو بھی نقصان ہوا ہے کے لیے کم آنا شروع ہو گئے ہیں, تو اس لیے یہ سڑکوں پہ آ رہے ہیں. تو میرے خیال میں موجودہ حکومت جو ہے اس کو ایک تو ٹیکسوں کے نفاذ پہ جٹے لینا چاہیے, اور نمبر 2 کہ ٹیکس جو ہے وہ براہ راست تاجر اپنی آمدنی سے دے, نہ کہ وہ پروڈکٹ جو ہے اس کو مہنگے کر کے وہ ٹیکس کی ادائیگی کرے. اس کے لیے میں
ایک دم صحیح کہا آپ نے, ایک دم صحیح کہا. جی نیکسٹ کال. جی ہلو السلام علیکم. لاسٹ 2 کالز.
جی وعلیکم السلام اجیت بھائی.
جی
کشمیر کے حوالے سے بات ہو رہی تھی, میں تھوڑا سا ہاشمی صاحب سے بھی کہوں گا تھوڑا سا ریکارڈ کو چیک کر لے. جہاں تک میری مجھے نالج ہے جب پارٹیشن ہوا ہے تو 2 نہیں 3 ملک بنے تھے, پاکستان, انڈیا اور حیدرآباد, اور بہت ساری ریاستیں تھیں جن کو انہوں نے کہا تھا برٹش نے کہ جن کو وہ جتنے چاہے لا کرے, جس میں جوناگڑھ اور بہت ساری تھے. جوناگڑھ نے کہا پاکستان کے ساتھ آئیں گے, انڈیا حیدرآباد
نے کہا شامل کر لیں.
جی
بہاول پور کا نام بھی شامل کر لیں.
جی بالکل, میں نے کہا بہت ساری بنی تھی جس میں بہاول پور بھی تھا, لیکن جوناگڑھ نے کہا کہ ہم پاکستان کے ساتھ ملیں گے, حیدرآباد نے کہا ہم انڈیپینڈنٹ ملک رہیں گے. تو ٹیکنیکلی 3 ملک بنے تھے, انڈیا, پاکستان اور حیدرآباد، کشمیر کا جو ایشو تھا اس میں، کشمیر میں جو راجا تھا وہ ہندو تھا، میجورٹی مسلمانوں کی تھی، اس نے پہلے انڈیا کو آفر کری تھی کہ میں انڈیا کے ساتھ الحاق کروں گا، سیم کنڈیشن پہ جس کنڈیشن پہ برٹش کے ساتھ تھا، جس کو انڈیا نے ڈینائی کرا کہ نہیں ایسا وہ کنڈیشن ہمیں ایکسیپٹیبل نہیں ہے. اس کے بعد اس نے پاکستان کو آفر کری کہ ہم آپ کے ساتھ الحاق کریں گے سیم کنڈیشن پہ. قائد اعظم نے وہ کنڈیشن ایکسیپٹ کری، سائن ہوئے پیپر. جہاں تک مجھے پتا ہے 14-15 مہینے تک وہاں پر پاکستان کی کرنسی بھی چلی، پاکستان سے راشن بھی جاتا تھا اور کشمیر پاکستان کا حصہ تھا، جس میں بعد میں انڈیا نے 48 میں غالباً اس میں چڑھائی کری اور جنگ ہوئی اور اس میں قبضہ کیا ہے.
بہت شکریہ سر، بہت شکریہ سر. جی کیا کہتے ہیں آپ قاضی ہاشمی صاحب؟
ٹھیک ہے، یہ تاریخ کے حوالے دے رہے ہیں، میرے خیال میں جو لوگ تاریخ سے دلچسپی رکھتے ہیں، اب میں نے جو تاریخ پڑھی ہوئی ہے میں نے بیان کی ہے، دوسرے بھائی نے جو پڑھی ہوئی ہے وہ انہوں نے بیان کی ہے، ابھی انہوں نے بھی اپنی تاریخ بیان کی ہے. تو ریاستیں بنی تھی، اس میں کوئی تھی ان ریاستوں میں سے بہت ساری ریاستوں میں، جیسے میں نے ریاست بہادر پور کا ذکر کیا، پاکستان کے ساتھ ان کا الحاق ہو گیا تھا، اور کشمیر کی جو ریاست تھی ان کا جو سلوگن تھا وہ یہ تھا، نہ انڈیا نہ پاکستان، ہم آزاد ملک بننا چاہتے ہیں، یہ ان کا ایک موٹو تھا. اور یہ پاکستان جو ہے اس کو انہوں نے اس کی نگرانی قبول، جو ہمارا اس وقت آزاد کشمیر ہے، اور مقبوضہ کشمیر جو ہے اس پر وہ عمل داری جو تھی وہ بھارت کی تھی. ہمارے کشمیر کے لوگ کتنے خوش تھے، ان کے کشمیر کے لوگ کتنے خوش تھے، اور ان کو مقبوضہ کشمیر ہم جس کو کہتے ہیں، ان پر جو انڈیا کا قبضہ ہے اس پر کتنے دلائل موجود ہیں، اور وہ لوگ جو ہے اگر وہ انڈیا سے خوش تھے تو وہاں کی آج صورتحال جو بگڑتی ہوئی صورتحال ہے، تو دن بہ دن حالات خراب ہوتے جا رہے ہیں، اور وہ بڑی پیشکشیں کر رہے ہیں، اور آج بھی انڈیا کی حکومت جو ہے اس نے اپنا سارا دن جو ہے وہ مقبوضہ کشمیر جس کو انہوں نے اپنی اکائی میں شامل کیا ہے، اس میں امن و امان کے حوالے سے مختلف میٹنگ تھی جس کو پوری دنیا میں پھیلایا بھی جا رہا ہے کہ ہم فسیلیٹیٹ کریں گے ان کو، مقبوضہ کشمیر کے لوگوں کو. تو یہ حالات تو موجود ہیں.
میں اپنے سامعین سے بہت معذرت چاہتا ہوں بھائی، ایک لاسٹ کال لوں گا، اس کے بعد میری ابھی ساری کی ساری لائنیں جل رہی ہیں یہاں پر، بٹ آئی ریئلی ایم سوری، میں پوری کالز نہیں لے سکتا ابھی کیونکہ ٹائم ہمارا ٹاپ آف دی آور کی طرف جا رہا ہے، اینڈ وی ہیو ٹو پلے دوز کمرشلس. مگر ان دا مین ٹائم لاسٹ کال قابل نعیم ہاشمی صاحب، آخری کال ہماری. جی ہلو، السلام علیکم.
وعلیکم السلام. ماجد بھائی کیسے ہیں آپ؟
الحمد للہ سر.
ماجد بھائی میں تھوڑا سا زیادہ وقت نہیں لوں گا، تھوڑا سا ہمارے خاور صاحب ہیں یہ بھی تھوڑا سا ان کی بھی تھوڑی شاید علم میں اضافہ ہو جائے، جتنے ہمارے انڈین بھائی بھی سنتے ہیں ان کو بھی تھوڑا سا کوئی نالج آ جائے.
جی 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 فرمائیے.
جب پارٹیشن ہوئی تھی تو سن لے بہت سی ریاستیں تھیں اور دو کنٹری بنے تھے، ان میں سے جیسے اب بھائی نے بتایا وہ کشمیر کی بتا رہا تھا، اور بھائی نے تھوڑی سی بتا کے گئے ہسٹری، وہاں کا راجا ہندو تھا، میجورٹی مسلمانوں کی تھی.
جی.
جونا گڑھ تھا، وہاں کا راجا مسلمان تھا لیکن میجورٹی ہندو کی تھی.
جی.
اسی طرح حیدرآباد تھا، اس کا راجا مسلمان تھا، میجورٹی ہندوؤں کی تھی. انڈیا آج بھی سیلیبریٹ کرتا ہے حیدرآباد کو کیپچر کرنے کے لیے. اسی طرح جونا گڑھ کو بھی کیپچر انہوں نے کیا، مسلمان اس کا راجا کو چھوڑ پکڑ لیا تھا. تو اسی طرح جب کشمیر کا معاملہ آیا تھا تو وہاں کے لوگ اس کے خلاف تھے، اس لیے پاکستان نے ان کی سپورٹ کی تھی. تو یہ کہتے ہیں کہ بھی زبردستی کی تھی یا جو کچھ کیا تھا، تو ان کا جو نہرو لیڈر تھے وہ لے کے گیا تھا یو این میں. اور آج یہ دہشت گردی کی بات کرتے ہیں کہ بھی پاکستان پھیلا رہا ہے دہشت گردی پھیلا رہا ہے، جب ہمارے ملک میں بنگلہ دیش فار ایگزامپل جب ہماری ان کے ساتھ چاہے کچھ بھی تھی وہ ہمارا اندرونی معاملہ تھا، اور بنگالی بھائیوں نے ٹھیک ہے اپنا چلو وہ کنٹری علیحدہ لینا چاہ رہے تھے جو تھا، لیکن ان کی سپورٹ کس نے کی تھی؟ مودی یہ کچھ عرصہ پہلے جب شروع میں پچھلی بار جب الیکشن جیتا تھا یہ بنگلہ دیش کی پارلیمنٹ میں سے جا کے کہا تھا کہ ہمارے جوانوں نے خون بہایا تھا آپ کی آزادی کے لیے، تو کیا اس وقت انہوں نے مداخلت نہیں کی تھی؟ آج یہ صبح سے شام تک جو پروگرام چلتے ہیں اور صبح صبح سے صبح بھی میرا بھائی ڈیلی پروگرام کرتا ہے کہ پاکستان نے اس پنجاب میں یہ پھیلایا یہ پھیلایا, کبھی وہ اپنی ہسٹری دیکھ لے. اور آج تک وہ بلوچستان ایران افغانستان سے ان کا کیا تعلق ہے, کہتے ہیں کہ ہمارے صدیوں پرانے تعلقات تھے ان کے ساتھ, اور ہمیشہ یہ جھوٹ بولتے ہیں کہ جو ان کے جتنے بھی گرو گرنتھ لکھے ہوئے ہیں جو کچھ بھی ہے, کہتے ہیں کہ پہاڑوں سے آتے تھے یہ دہشت گرد تھے ہمارے پہ حملہ کرتے تھے, تو آپ یہ کہتے ہیں کہ ہمارے ان ساتھ بہت پرانے تعلقات ہیں. اور یہ نہیں, میں صرف تھوڑی سی ایک بات ہوں
جی,
تو آج یہ صرف پاکستان کو نیچا دکھانے کے لیے اپنے بلوچستان میں آتے ہیں, یہ پکڑا ہوا ہے آج بھی دہشت گرد. اور اسی طرح پاکستان کو ورلڈ کپ میں فار ایگزامپل ہرانے کے لیے یہ انگلینڈ سے جان بوجھ کے ہار گئے, اور پھر کہتے ہیں کہ یہ ہم ان کے دلوں میں ایسی چیز ہے, اور یہ آج تک یہ پاکستان کو ایکسیپٹ نہیں کرتے. تو میری صرف ان سے ریکویسٹ یہ ہے کہ اپنے دوسروں کو دہشت گرد بتانے کے لیے خود اپنا بھی دیکھو اپنا بیہیویئر کیا ہے. پاکستان کو آج تک یہ توڑنے کی کوشش کرتے ہیں,
بہت شکریہ.
اس لیے اپنے آپ کو بھی دیکھنا چاہیے ان لوگوں کو.
بہت شکریہ, بہت شکریہ, بہت شکریہ سر. آپ نے جو بھی بات کہی صحیح ہے, مگر جہاں تک کرکٹ کا تعلق ہے میرے پاس کوئی ثبوت نہیں ہے کہ انڈیا والوں نے جان بوجھ کے وہ گیم ہارا تاکہ پاکستان نہ آ سکے اس کے اندر. I don't have no proofs. میں اس پہ اور زیادہ الیبوریٹ نہیں کروں گا. جہاں تک آپ کی تاریخ کا تعلق ہے, یس آپ نے بہت ساری چیزیں بتائی ہیں, اور میں چاہوں گا کہ اب قاوہ نعیم ہاشمی صاحب آپ اپنا اس پہ تبصرہ دے دیں.
جد و جہد آزادی کشمیر جو ہے یہ ڈوگرا راج کے اندر شروع ہوئی تھی, اور یہ شامل پاکستان جو ہے اس کو ہم کہتے ہیں کہ جب پارٹیشن ہوتی ہے اور پاکستان بنتا ہے تو اس وقت کشمیر میں جدوجہد کی بنیاد جو ہے وہ رکھی گئی, اور یہ جدوجہد جو ہے اس میں تیز تر ہوئی. تو ڈوگرا راج تھا وہاں پہ, اس میں کوئی شبہ نہیں ہے, اور انہوں نے جو تاریخ بتائی ہے ہمیں اس میں بھی کوئی غلط بات نہیں کی. تو اس میں بات ہم سب لوگ ایک ہی کر رہے ہوتے ہیں, لیکن وہ ایک دوسرے کو ہم نیچا دکھانے کے لیے وہ اس میں تو ان کو یہ نہیں پتا ان کو یہ نہیں پتا, لیکن حالات تو سب کو پاکستانی بھی اپنے والے سے جانتے ہیں, کیونکہ پاکستانیوں کو جو بریفنگ ہوتی ہے جیسے کسی مسلمان کے گھر میں بچہ پیدا ہوتا ہے تو اس کے کان میں اذان دی جاتی ہے لا الہ الا اللہ محمد رسول اللہ کہا جاتا ہے, تو ہندوؤں جب پیدا ہوتے ہیں یا دوسرے مذہب کے لوگ پیدا ہوتے ہیں تو ان کے کان میں تو یہ اذانیں دی جاتی. تو یہ ہر ملک کی جو تاریخ ہوتی ہے اس کا اپنا پس منظر ہوتا ہے. تو انڈیا کی تاریخ کو مد نظر رکھ کر ہم میں کم از کم اس کشمیر کی آزادی کی جو تاریخ ہے اس پہ تبصرہ نہیں کر سکتے.
بس دو مواقف ہے, ایک انڈیا کا اپنا ہے تاریخ کے لحاظ سے, انہوں نے اپنی کتابیں لکھی ہیں اپنا پس منظر لکھا ہے, اور پاکستان کی اگر آپ تاریخ دیکھ رہے ہیں تو پاکستان تو یہ ہم وہ اپنا موقف بتاتے ہیں ہم اپنا موقف بتاتے ہیں. باٹم لائن از کہ لاکھوں کی تعداد میں کشمیری ابھی بھی اپنے گھروں سے باہر نہیں نکل سکے, اینڈ ان پہ جو ظلم ڈھایا جا رہا ہے اس کی ہم مذمت کرتے ہیں. قاوہ نعیم ہاشمی صاحب بہت بہت شکریہ سر آپ کا. انشاءاللہ
یہ حالات کیوں نہیں ہے آزاد کشمیر میں, کیوں نہیں ہے یہ حالات اس وقت مقبوضہ کشمیر میں؟
بہت اچھا سوال ہے. انشاءاللہ اگلی دفعہ اس بات پہ بات کریں گے ہم. 4:58:02 ہو چکے ہیں ہمارے, اور قاوہ نعیم ہاشمی صاحب بہت بہت شکریہ آپ کا سر.
تھینک یو.
قاوہ نعیم ہاشمی صاحب نے آپ کی بات چیت کروائی, اور معذرت چاہتا ہوں سارے لوگوں سے جو ہمیں کال کر رہے ہیں, ساری کی ساری میری لائن جلی ہوئی, مگر بھائی ہمیں پروگرام کو لے کے آگے بڑھنا ہے, اینڈ اسپانسرز ہمارا جو اس پروگرام کو لے کے آتے ہیں ان کے پہلے کچھ ایڈورٹیزمنٹ سن لیں ہم, اس کے فوری بعد پروگرام میں واپس آئیں گے.
لو بھائی اب تلاش ہو گئی ختم بہت ہی خوبصورت اور افورڈیبل بینکویٹ ہال. کسی بھی شادی بیاہ میوزیکل بازار یا کارپوریٹ ایونٹ کے لیے 50 سے زیادہ افراد کے بیٹھنے کی جگہ سواگت بینکویٹ ہال 6991 مل کریک ڈرائیو ان مسساگا, مل کریک اور ڈیری کا انٹرسیکشن 9058219688 9058219688.
खाने का इंतजाम तो बहुत ही जबरदस्त है और मेन्यू भी कमाल का है, बनाया भी कितना लजीज है।
ये सब कमाल है किराना हट का, दावत हो तो केटरिंग बहुत खूब करते हैं और अगर वैसे बाहर खाना खाने को दिल चाहे तो समझो हर उम्र की पसंद किराना हट पर मौजूद। और हाँ एक और बात, इस खाने के बाद गारंटीड नो हार्ट बर्न।
किराना हट का मुझे भी नंबर दें, हमारे यहाँ कोई ना कोई मेहमान आता ही रहता है।
किराना हट मिसेस सागा में, बस कॉल कर लीजिए 9054058383 4058383।
ओहिप से डेंटल कवरेज नहीं मगर साहब आप परेशान मत होइएगा, डॉक्टर फियाज कुरैशी अब दो क्लिनिक से आपको सर्विस देते हैं, किसी और जगह जाने की जरूरत नहीं है, तमाम डेंटल ट्रीटमेंट अंडर वन रूफ, रूट केनाल, ऑर्थोडॉन्टिक्स ट्रीटमेंट है, ब्रेसिस है, सर्जिकल एक्सट्रैक्शन है, तो बस सिर्फ एक ही नाम डॉक्टर फियाज कुरैशी, मिसेस सागम और स्कारब्रो। आप अपनी मर्जी से अपॉइंटमेंट बनाइए, खवातीन के लिए पर्दे का खास